نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ادعو الى سبيل ربك بالحكمه والموعظه الحسنه وجادلهم بالتي هي احسن صدق الله العظيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي آمین یا رب العالمین. کل ہم نے جو سمجھا تھا ہم یہاں پہ پہنچے تھے کہ یہ دین جو ہے ہمیں دوسروں تک پہنچانا ہے. قرآن میں آیات موجود ہیں جس کی وجہ سے ہم نے یہ بات سمجھی کہ یہ ہر فرد پر ہر امت مسلمہ کے ہر فرد پر یہ فرد جو ہے وہ عائد ہوتا ہے کہ وہ دین کو دوسروں تک پہنچائے. اور جو اصطلاحات ہم نے سمجھی تھی جن میں یہ حکم دیا جا رہا ہے وہ پہلی طرح کی دعوت اس کا مطلب ہے بلانا اور پیغام دینا, دوسرا تبلیغ جو ہے دین کو پہنچانا, اور پھر عمل میں معلوم و نہیں آنے بن کر یہ پوری ایک جو ہے ٹیکنالوجی کے طور پر ایک اصطلاح کے طور پر استعمال ہوا ہے. اور امت کا کام یہی بتایا گیا, امت کا برپا کرنے کا مقصد ہی یہ بتایا گیا, خیر امت امت وقت ہونے کا جو ہمیں خطاب دیا اس کی وجہ یہ بتایا گیا کہ ہمارا کام کیا ہے, بھلائی کا حکم دینا اور برائی سے منع کرنا, برائی سے روکنا. تو یہ کام جو ہے ہمارے بتایا گیا. چونکہ اصطلاح جو کل ہم نے تفصیل سے ضروری تھی شہادت علنا, یعنی لوگوں کے خلاف گواہی دینا, لوگوں پر گواہی دینا, اور اسی کے ذہن میں سے یہ بات آ گئی تھی کہ یہ گواہی جو ہے وہ ابتدائی زبان سے ہے, اولین گواہی آدمی زبان سے دیتا ہے, لیکن جو ہے وہ اس کا جو ہے عملی ثبوت دینا ضروری ہوتا ہے اپنی دعوت کو میں اعتماد پیدا کرنے. معتبر دعوت وہی ہوتی ہے جو عمل کے ساتھ ہو, مطلب وہ غیر معتبر ہو جاتی ہے. آدمی اپنی دعوت کا سب سے پہلے مخالف پر بن جاتا ہے اگر اس پر عمل نہیں کرتا. ٹھیک ہے, تو اولین دعوت جو ہوگی دین پہنچانے کا جو معاملہ ہوگا وہ زبان سے ہوگا, لیکن معتبر ترین اس وقت ہوگا جب اسے جو ہے عمل کے ساتھ جو ہے وہ پیش کیا جائے. اور ہم نے کیونکہ سمجھا دین سے انفرادی حیثیت سے تک نہیں ہے بلکہ اجتماعی کوششوں کے بھی دین ہے, تو اجتماعی کوششوں میں بھی اصل کی اطاعت کا نظام جب تک نافذ نہیں ہوتا اس وقت تک لوگوں کے خلاف حجت جو ہے وہ نہیں ہو سکتی. پھر ہم نے جو ہے وہ کچھ سمجھا تھا کہ یہ دعوت دین کی کچھ اہم نکات ہیں جن کا سمجھنا ضروری ہے. اس سے پہلی چیز سمجھی تھی کہ دعوت جب بھی دیں گے تو اس کا مرکز کیا ہوگا, محور و مرکز وہ ابتدا کہاں سے ہوگی, وہ قرآن حکیم سے ہوگی. ایسا نہیں کہ آپ غیر مستند باتوں سے جو ہے بات شروع کریں گے اور کوئی دوسرا کہانی آپ سے قرآن کی بات ختم کر دی. تو نبی اکرم صلی اللہ علیہ وسلم کا دعوت کا طریقہ کیا ہوتا تھا, آپ قرآن سناتے تھے, اور یہ بھی ہمیں کیا کرنا چاہیے کہ اس کے زمن میں جو صحیح احادیث ہوں گی, روایات ہوں گی, واقعات ہوں گے, اشعار ہوں گے, سب آپ نے اپنے آپ کو جو ہے افیکٹ کرنا ہے ساری چیزوں سے, لیکن اس کا بیس کیا ہوگا وہ قرآن ہوگا, اللہ کی کتاب. اسی طرح یہ بات بھی ہم نے سمجھی تھی کہ اس نے خاص جو ہے مسنون ترتیب دی ہے, یعنی کہ دین سیکھا اور جو ہے کہیں دور دراز کہیں پہنچ گئے دین کو بتا کے دعوت دینے, بلکہ ہم نے سمجھا تھا ہم پر اس دعوت کا سب سے بڑا حق ہمارے اپنے گھر والوں کا ہے, تو ان تک اس پیغام کو پہنچائیں, پھر ہمارا خاندان ہے, ہمارا محلہ ہے, ہمارے رشتے دار ہیں, پھر ہماری وہ محفلیں جہاں اکثر وقت گزرتا ہے جیسے دوست احباب ہو گئے, یا جیسے آفس یا تجارتی مراکز ہو گئے جہاں ہم آٹھ آٹھ گھنٹے رہتے ہیں, تو اس اطراف کے جو لوگ ہیں وہ ان کا اثر ہے, پھر اپنا جو ہے شہر ہے, اور پھر اپنا ملک ہے پورا, اس کے بعد پھر آہستہ آہستہ یہ دائرہ جو ہے وہ بڑھاتے رہے اور جلد آپ پورے لوگ تک اس پیغام کو پہنچانا ہے, پوری دنیا تک اس پیغام کو پہنچانا ہے, ابتدا اپنے آپ سے, اور پھر آہستہ آہستہ جیسے جیسے جو جتنا قریب ہے اسے اس تک جو ہے یہ دین پہنچنا چاہیے. ہاں یہ بھی یاد رکھیں کہ بعض دفعہ قریبی لوگ نہیں مانتے تو اب یہ نہیں ہے کہ وہ نہیں مان رہے تو آگے نہیں بڑھ رہا آدمی, پھر آگے بڑھے ان تک بات پہنچاتا رہے بہترین طریقے سے جو کر سکتا ہے. منوا دینا یہ ہمارا کام ہے, ہماری ذمہ داری سے پیغام کو پہنچا دینا, اور صرف ایسا نہیں کہ بس آدمی نے جو ہے बस किसी तरह जो है वो दीन एक दफा पकड़ लिया उसे, बस उसे मर्जी है नहीं है, बस उसे सब सुना के जो है छोड़ा, ऐसा नहीं। बड़ी हिम्मत के साथ, दानाई के साथ जो है बात करनी होती है, मौकों की तलाश होती है, मिजाज का वक्त का ख्याल रखा जाता है, अपनी तरफ से जो अल्लाह ने सलाहियतें दी हैं बेस्ट पॉसिबल तरीके से जो है दीन की बात करते हैं। तीसरी चीज हमने इसमें समझी थी कि तबलीग के लिए जदीद जराए जो भी अवेलेबल है उन सब का इस्तेमाल करना मस्तूम है। इसमें हमने समझा कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का अपना तरीका यही था, वह सबाह का जो नारा हमारी के ऊपर चढ़ के लगाया जाता था उस जमाने में, आपने उसका इस्तेमाल किया। इसी तरह जो है वो आपने खतूत लिखे, मोहर का इस्तेमाल किया। उस जमाने में मेले होते थे, आकाश का मेला बड़ा मेला लगता था, वहाँ मेलों में भी गए, लोगों से मिले, मुलाकातें भी गई किया। ये सारे तरीके जो उस वक्त के जो हो सकते थे मुमकिन, वो आपने अख्तियार किए। तो हमें भी आज के दौर के जदीद तरीके जो है वो दुनिया की दौड़ के लिए अख्तियार करने चाहिए मजदूर के। अब चौथा पॉइंट है जो आज हमें इंशाल्लाह डिस्कस करना है, और वो ये कि दावत की तीन सतहें हैं, तीन सतहों पर दावत दी गई। सूरह नहल के आयत नंबर 125 जिसकी मैंने तिलावत करते हुए शुरू में भी की कि अल्लाह ताला फरमाए बुलाओ अपने रब के रास्ते की तरफ, लेकिन किस तरह बुलाओ, बिल हिकमत, हिकमत के साथ, दानाई के साथ, वल्मौइज़ति हसना, और दर्द भरे वाज के साथ, बेहतरीन वाज और नसीहत के साथ, वजादहुम बिल्लती हिय अहसन, और उनसे मुजादला करो जो है बेहतरीन तरीके से। तो ये तीन सतह जो है इस आयत से हमें मालूम होती है जिस पर दावत देनी होती है। पहली सतह बताई गई हिकमत, दूसरी है वाद, तीसरा मुजादला, मुझे अपना है ऐसे तरह खास बात करेंगे वो ये कि हिकमत का मतलब होता है अकल के इस्तेमाल के साथ, दलाइल के साथ कोई बात करें। तो माशरे में जब आप दावत दे रहे होते हैं तो जिस तक दावत पहुँचा रहे हैं उसका भी आपको उसका उसकी शख्सियत का अंदाजा होना चाहिए। बाद लोग जो है बहुत अव्वल होते हैं वाले होते हैं, और जिन्हें हम जहनीन लोग कहते हैं, और ये अक्सियत में होते हैं, बहुत कम लोग होते हैं लेकिन होते हैं इंटेलेक्चुअल्स कहलाते हैं। और इन तक बात जो है वो इस तरह नहीं पहुँचा सकते आप कि ये कुरान ने ये कहते हैं, हदीस ये कहती है, वो कुरान हदीस नहीं, वो तो कहते हैं हमें दलाइल से साबित करो, इंसान के ये मसाइल हैं, हम समझते हैं ये सोल्यूशन है, तुम साबित करो कि इससे बेहतर सोल्यूशन कौन सा है। तो आप उन्हें कहते रहे कुरान में ये आया है और हदीस में ये आया है, इसका उनका असर नहीं होता, उन्हें बताना पड़ता है कि जो तुम्हारे जहन में जो सोल्यूशन है वो उस काबिल नहीं है, उसमें ये खराबियाँ हैं, उससे बेहतर ये है जो अल्लाह उसके रसूल ने दिए, फिर उनके कान खुलते हैं, फिर उनकी बात आपकी बात जो है उनके जहन तक पहुँचती है और उनका दिल जो है ईमान की तरफ मायल होता है। गोया ईमान में और उनके जो यानी दीन को सरा कबूल करने में हायल किया, उनका दिमाग हायल, उस दहरियत को जब तक आप नहीं फैलाएंगे आप कभी उन तक दीन नहीं पहुंचा सकते। तो ये उसका दरिया है हिकमत। अब ये जहीन लोग कौन होते हैं, अब जरूरी नहीं है कि वो पीएचडीज हो और मास्टर्स हो, बच्चे हो सकते हैं अंगूठा छाप हो, लेकिन उसमें रहाना तो वो समझता हो कि दुनिया कैसे काम कर रही है, इसमें इंसानियत के बड़े बड़े मसाइल क्या हैं, क्या क्या परेशानी है जो आज के दौर के इंसान को जो उठानी पड़ रही, और फिर वो अपना गौर और फिक्र से एक उसकी राय भी हो, वो राय रखता हो कि अगर यूं होने लगे इस तरह तुम्हें लगे तो इंसानी मसाइल खत्म हो जाएंगे, ये जहीन आती है। और बड़े बड़े पीएचडीज होते हैं उन्हें पता ही नहीं कि हो क्या रहा है, ये अपनी उस चीज़ के अलावा उन्हें दुनिया का कुछ नहीं पता होता। तो ऐसे लोग हैं दुनिया में जो कुछ नहीं पढ़े हुए लेकिन बड़े बड़े पढ़े लिखों को जो है दो मिनट में गिरा देते हैं। तो हकीम लोग दावत हो गए, इनके जहनों में इख्तलाफ हो गए, तो उनका जब आप दावत देंगे पहले आपको ये ढूंढना होता है कि इनके अंदर क्या क्या मसाइल, इनका जहन कहाँ कहाँ बैरियर लगा के खड़ा है, क्या बड़ी बड़ी चीजें हैं जो इनके इन्हें दीन तक आने के लिए रोक रही है, उन्हें आइडेंटिफाई करके उनका सोल्व करना होगा। अगर आपने सोल्व नहीं किया तो फिर कुछ नहीं हो सकता, आप कुरान सुनाते रहे, हदीसें सुनाते रहे, वाकयात बताते रहे, कुछ असर नहीं होता। اگر آپ نے انہیں پن پوائنٹ کر لیا کہ یہ مسائل ہیں, یہ اختیارات ہیں, ان کا سدے باز کر دیا, اب وہ بیریئر رکھ دیا, اب دین جو آپ انہیں پہنچائیں گے وہ اندر پہنچے. اسی طرح دوسرا درجہ ہوتا ہے عام انسانوں کا, جنہیں ہم عوام الناس کہتے ہیں. اب ان یہ اپنی ہی زندگی میں اتنے مگن ہیں, دو وقت کی روٹی کمانا, بعض بچوں کو پالنا, جو زندگی کے ساتھ مسائل ہیں اس میں اتنے الجھے ہیں کہ ان کا معاملہ یہ ہوتا ہے کہ ان کی توجہ دین کی طرف نہیں ہوتی, یہ دین کی طرف سے جو ہے وہ غفلت کا شکار ہوتا ہے. تو انہیں دلائل کی ضرورت نہیں ہے, آپ آ کے بیٹھ گئے ہیں, فلانے فلسفی یہ کہتا ہے اور یہ دین یوں کہتا ہے, انہیں اس سے سروکار نہیں ہے, انہیں پتہ ہی نہیں فلسفہ ہے کیا اور کیا کیا مسائل آپ بیان کر رہے ہیں. تو وہاں غفلت کی ضرورت نہیں ہے, وہاں پر ایک درد بھرا واقع ہے, آپ اس طرح ان تک بات پہنچا دیں کہ وہ اندر کے بچے ہیں, وہ جو ہے وہ ان کے اندر یہ جو غفلت ہے وہ دور ہو جائے, ان کی توجہ دین کی طرف ہو جائے. تو اسی لیے آپ دیکھیں گے کہ ہمارے ریجن میں صوفیہ کرام بہت کامیاب ہیں. اس کی وجہ کیا تھی؟ ان کی اپیئرنس دیکھیں, بالکل سادہ لباس پہنا ہے, مال دولت کی کوئی انہیں جو ہے وہ تک نہیں, کسی کی گاڑی کو آنکھ اٹھا کے دیکھ بھی نہیں رہا, کسی کی دولت کو آنکھ اٹھا کے دیکھ ہی نہیں رہا, روکا توکا کھا رہے, جھولی میں چل چلے لاتی ہیں, بس وہی خوراک ہے, کوئی اچھا کھانا دے بھی رہا ہے تو اسے رد کر رہے ہیں, اچھا لباس دے بھی رہا ہے رد کر, تو وہ انہوں نے ثابت کر دیا ہم لالچ نہیں ہیں, ہمیں تمہاری دنیا کا ہمیں لالچ نہیں. اب جب لوگوں کو اطمینان ہو گیا تو اب انہوں نے دین کی دعوت رکھی, اب لوگ ڈھونڈے سنگے اور جو ہے اس طرح مائنڈ ہو. تو یہ درد بھری بات ہوتے ہیں کہ آپ جو ہے لوگوں کے ہمدردی, ان کا ہمدرد بن جائیں, انہیں یہ احساس ہو جائے کہ جو کہہ رہا ہے اپنی چودراہٹ کے لیے نہیں کہہ رہا, اور یہ ہم سے کچھ ریٹرن میں چاہتا نہیں ہے, نہ دنیا کے پیچھے کہ یہ اپنی چودراہٹ پلان کر کے ہم سے مال حاصل کرنا نہیں چاہ رہا, ہماری جائیدادوں پر اس کی نظر نہیں ہے, ہمارے اوپر کوئی حکومت نہیں کرنا چاہتا. اس کے بعد جب آپ یہ بابر کرا لیتے ہیں کہ آپ اس کے پیر پوائیں, پھر آپ کی بات کرتے ہیں, وہ توجہ سے سنتا ہے. تو یہ دوسرا طریقہ ہوتا ہے کہ مطلب سے نکالا جائے اور لوگوں کو جو ہے دین کی طرف بلایا جائے. پھر تیسرے قسم کے لوگ معاشرے میں ہوتے ہیں جو جن کا ارادہ ہی نہیں ہوتا کچھ کرنے کا, سمجھنے کا, بلکہ وہ تنخواہ اس بات کی رہتے ہیں کہ معاشرے میں برائی کو پھیلایا جائے اور نئے نئے اشکالات پیدا کیے جائیں. آپ اکیلے تو دین کی دعوت نہیں دے, معاشرے میں اور کئی دعوتیں آئیں, تو ایسے لوگ نہ وہ دلائل سے سمجھنے کے لیے تیار, نہ ہی وہ مطلب دیں کہ آپ ان کی توجہ دین کی طرف کرتے ہیں, بلکہ وہ تو آئی ہی ہیں ٹین نکالنے کے, تو انہیں خاموش کرانا ہوتا ہے, ان کی زبان کو بند کروانا ہوتا ہے. کیونکہ اگر آپ ان کے اشکالات کا جواب نہیں دے سکے, ہم نے کہا چھوڑا ایسی بکواس ہے, تو آپ تو خاموش ہو گئے, لیکن دس آدمی جو اور سن رہے ہیں ان کے ذہنوں میں وہ بیج ڈال دیا ہے شک کا, شبہ کا, کہ یہ جو ہے یہ دین شاید صحیح نہیں ہے, اسلام کے بارے میں وہ دس اس نے اور کو اور بکواس کر دی, آپ خاموش رہے, کوئی جواب نہیں دیا, آپ نے کہا اس کا تو کوئی سر پیر ہی نہیں ہے. لیکن جو عام لوگ بیٹھے ہیں جنہیں نہیں پتا کہ اس میں کیا حقیقت ہے, کس طرح کی بات کس لیول پر کر رہا ہے, تو وہ متاثر ہو جاتے ہیں. تو اگر وہ عیسائی نہیں ہو رہے یا کوئی اور دین جو ہے وہ مذہب اختیار نہیں کرے, تو کم سے کم وہ مسلمان بھی نہیں رہتے تھے, ہمیشہ کوئی شبہات بہت پیدا ہوتا ہے. تو اس لیے ضروری ہوتا ہے کہ ان کا مجادلہ کیا ہے, ان کی باتوں کا جسے ہم کہتے ہیں ترکی بترکی جواب دیا جائے, انہیں خاموش کرایا جائے. تو یہ تین سطحیں ہوتی ہیں جن پر جو ہے وہ کام کیا جاتا ہے, اور ہر ایک اپنی صلاحیت کے لحاظ سے کام کرتا ہے. ہم دیکھتے ہیں آج کے زمانے میں بھی ان تینوں سطحوں پر کام ہو رہا ہے. آپ کو بڑے سارے وائٹین بھی ملیں گے, بڑا درد ان کی آواز میں کھلی جو ہے وہ دو جمع ہو جاتے ہیں. پاکستان کی اگر بات کریں تو جو ہے طارق جمیل صاحب کے بڑے بیانات مشہور ہیں, آپ دیکھیں لوگ جو ہیں وہ غفلت سے دم چوک جاتے ہیں, ان کے تھوڑا سا بیان سنتے ہیں تو درد ہے بات کا انداز. اسی طرح حکمت یہ آپ کو ملے گا ہارون یاریا میں, وہ دین کی بات کرتے ہیں حکمت دلائل کے ساتھ, پوری ڈاکیومنٹری بنا دے گا کہ یہ کس طرح جو ہے دنیا کام کر رہی ہے, اس میں سے نکال لائے گا ایمان کی بات. تو یہ طریقہ ہوتا ہے. مجھے آتا ہے اکثر بھی آپ دیکھیں گے احمد دیدار صاحب, انہوں نے بڑا بھرپور اس میدان میں جو ہے وہ کام کیا, اور انہیں کے کارکردوں میں سے اب یہ کام کر رہے ہیں, ڈاکٹر ذاکر نائک, بہت بہترین طریقے سے.
کہ وہ کتنے بھی قسم کے سوالات پوچھ لیے جائیں بڑے بہترین انداز ہے زیادہ ایسا، یعنی کہ بحث مباحثے میں گانا گلوچ ہو جائے اور کوئی ایسی سب بات زبان سے نکل جائے بہترین طریقے سے مباحثے میں، تو یہ ہمارے پاس مثال موجود ہے، یہی ہم نے بھی سیکھا ہے کچھ نہ کچھ، کیونکہ ہر آدمی کو اس طرح کا موقع ملتا ہے۔ اب بعض لوگ اس میں اسپیشلائز کر جاتے ہیں کیونکہ اتنے زیادہ آگے ہوتے ہیں توجہ زیادہ ایک طرف ہوتی ہے، لیکن بہرحال ایک ہی لاٹھی سے جو ہے آپ کو یہ معاشرے میں دعوت نہیں ہوتی، دعوت کی تینوں سطحوں کا خیال رکھنا چاہیے اور جسے آپ دعوت دے رہے ہیں اسے جج کرنا پڑے گا کہ ان تینوں سطحوں میں سے کس پر اس پر کام کیا جائے۔ اب اس کی کچھ کچھ مثالیں دیکھ لیتے ہیں، مثلاً ایک ذہین آدمی ہے، دانا آدمی ہے، اب اسے جو ہے آپ نے دین کا پیغام دینا ہے تو آپ نے اس کی کسی اشکال کو دور کرنا ہوگا۔ اب ہم بڑے آرام سے کہتے ہیں سود جو ہے وہ لعنت ہے، یہ حرام ہے، اللہ اس کے رسول سے جنگ ہے اور نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جس کے 70 حصے اور کم سے کم حصہ جو ہے وہ اپنی ماں سے زنا کرنے کے برابر، اتنی قباحت ہے اس کی۔ لیکن جو غریب آدمی جو ہے یا آپ کہیں گے یہ جو آدمی اس کے ذہن میں بنا ہوا ہے کہ نہیں یہ تو اس سے تو اسلامیت کو فائدہ ہے، ایک آدمی جس کے پاس کوئی پیسے نہیں ہے اور وہ پیسے لے لیتا ہے سودی قرضے پہ اور جو ہے اس کا کاروبار چل جاتا ہے، اس میں نقصان نہیں ہے تو فائدہ، تو آپ کی صرف اس طرح کی کوٹیشن سے اور آیات سے جو ہے اس کا وہ ذہنی جو رکاوٹ ہے وہ دور نہیں ہوگی۔ تو آپ کو سمجھانا پڑتا ہے کہ یہ سود کس طرح سے نقصان دہ معاشرے میں، یہی ہو سکتا ہے کہ ایک آدمی جو ہے وہ اس نے جو ہے وہ کاروبار شروع کیا مینوفیکچر سائیکلنگ جو ہے وہ مینوفیکچر کر رہا ہے، یہ سائیکل مینوفیکچر کرنے میں اس کا ہزار روپئے پہنچتا ہے، جس کی سمجھ آ جائے اچھی بات ہے، جس کے لیے میتھمیٹکس سمجھ نہ آئے تو کوئی پریشانی کی بات نہیں ہے۔ ایک مثال ہے آپ اس طرح کی بات سامنے نکالیں، جو ایک ہزار روپئے میں یہ سائیکل بنتی ہے اسے وہ 1200 روپئے میں بیچتا ہے، ٹھیک ہے، تو ایک مہینے میں 100 سائیکلیں جو ہے بک رہی ہیں تو کتنے اس کا پروفٹ ہے؟ 1000 ہے جناب اور یہ 1200 میں بیچ رہا ہے، ٹائمس 100 کتنا ہو جائے گا؟ 1,20,000 1,20,000 اور اس میں سب کی بات کتنے کی کری؟ 1,05,000 میں کر دی، اور پرافٹ کتنا ہوا؟ 20,000 پرافٹ ہو گیا، اس سے کیا ہے پر تیرے اس نے انیشیل کیپٹل اماؤنٹ سود پر لیا تھا 20% انٹرسٹ، ٹھیک ہے، اب کیا ہوگا مہینے کے آپ کا؟ اس نے سائیکلیں بنائی 1,000 روپئے کاسٹ آئی، 1,200 کی بیچی، 1,20,000 ٹوٹل اماؤنٹ آیا، 1,00,000 کر کے 20,000 بچے، اب یہ کسے دینا ہے؟ یہ سود پہ ڈیٹ کو واپس کرنا، ٹھیک ہے 20%، اب کیا کرے گا؟ 20%، 17%، 18%، 15% یہ چل رہا ہے، 15% کہتے ہیں 7% ہے، لیکن جب آپ اندر گھستے ہیں تو وہ پتہ چلتا ہے کہ وہ ٹھیک ٹھاک ہے، چلو 18% تو ہوتے ہی ہوتا ہے، بیچ میں ذرا حساب کتاب آسان رہے گا کہ میں آپ کو 20% آیا ہوں، تو اگر یہ انٹرسٹ میں دے دیا تو کیا کرتا ہوں؟ اب گھر کیسے چلائے، کیا کرے گا، کیا آپشن ہے اس کے پاس؟ صحیح ہے جناب، سب سے سیدھا آپشن یہ کہ 1200 کی جگہ 1400 میں لے کے سائیکل، ٹھیک ہے، جب 1400 میں لے گا تو 100 بھی کہیں گے نہیں، اب کم بھی کہیں تو وہ جو ہے وہ حساب کتاب میں بھی سیٹ ہوگا، 20,000 کم سے کم کہیں گے، اس طرح نہیں بنے، اب کیا کرے گا؟ آواز ہے دوسرا کام کی کوالٹی کم کرے، پہلے جو مٹیریل استعمال کر رہا تھا گھٹیا مٹیریل استعمال کرے، اور کیا ہو سکتا ہے؟ لیبر کم کر دے، جسے آج کل کہا جاتا ہے ڈاؤن سائزنگ، رائٹ سائزنگ بلکہ اس کے لیے کہا جاتا ہے، رائٹ سائزنگ، رائٹ سائزنگ کا مطلب یہ ہوتا ہے جو کام 10 مزدوروں کا ہے وہ 5 مزدوروں کا اضافہ، 10 مزدوروں کا کام 5 مزدوروں سے لو، یہ رائٹ سائزنگ ہے، وہ کریں آپ رائٹ سائزنگ کریں، اور کیا ہو سکتا ہے؟ بجلی چوری کریں، بجلی چوری کریں، اور ٹیکس چوری کریں، اس طرح کچھ نہ کچھ مال بچے گا، اور کیا ہو سکتا ہے؟ کاروبار بند تو نہیں ہو سکتا، کمانے گھر چلاتے یا وہ کریں جو ہماری حکومتیں کرتی ہیں، ٹھیک ہے، اسے یوں ہی چلنے دیں، زیرو آ جائے گا، گھر چلانے کے لیے کتنا چاہیے؟ दूसरे महीने से पैसा देना है 20,000। अब अगले महीने कितना देना हो, अब मजीद देना होगा। तो ये हमारा हाल हो, जब हम
गुरुजी नजर नहीं दे पाते
तो एक किसी जगह से नया गुरुजी नजर दे देते ताकि वो सूद की रकम दूसरों की अदा करें। इस तरह कंपाउंड इंटरेस्ट कंपाउंड इंटरेस्ट आदमी चिस्ता जाता है, निकलता नहीं है। और जो लोग तजारत में है वो उन्हें मालूम है, बड़ी बड़ी इंडस्ट्रीज होती है करोड़ों रुपए की, और ताना लगा देता है मालिक, भाई क्या हो गया, इतनी प्रोडक्शन है, इतने मजदूर काम कर रहे हैं, इतनी बड़ी इंडस्ट्री लगाई है, वो इस तरह इस्तेमाल होती है। इंडस्ट्री स्टिक होगी, क्या मतलब स्टिक होगी, उसका प्रॉफिट इतना नहीं हो रहा कि वो जो सारे खर्चे उससे पूरे हो सके, तो बैठ जाते हैं। तो ये सारे काम कहाँ से आ रहे हैं, ये सूद से आ रहे हैं। जो आप पैसा होते हैं उसमें जो है आपने वही रकम देने के लिए, अगर 1,00,000 भी है तो आहिस्ता आहिस्ता करके आप 1,00,000 वापस करें, लेकिन यहाँ तो जो है वो आपने सूद के हिसाब से देना है। ये है कि जो 1,00,000 देगा तुम, ये हमारा बात है। मैं तो आपको समझा रहा हूँ कि कबाहतें क्या है, जो टॉपिक है वो यही है। अब वो आपका दोस्त दे सकता है, आपका भाई दे सकता है,
जिसके लिए कोई
इस्लामी वो होगा तो आप वहाँ के कर्जा दे सकते हैं, बेहतर मानते हैं इससे बाजार। इसीलिए में जब इन्फ्लेशन होती है, जब आप इतना ज्यादा कर्जदार हो जाते हैं तो आपके नोट की वैल्यू जो है गिर जाती है इंटरनेशनल मार्केट में। जो चीज पहले 10 रुपए में खरीद सकते थे अब 20 रुपए में भी नहीं खरीद सकते, ठीक है। फिर वो खून निचोड़ता है, जो हमारा निचोड़ा जा रहा है पैसा किस तरह लो, अवामी से दिया जाएगा। अब बिजली का बिल कितना होता है, एनर्जी चार्जेस के लिए आप गौर करें, 300 रुपए एनर्जी चार्जेस है और 1,500 रुपए का बिल है। तो भाई बाकी क्या है, बाकी जो है वो खून नहीं छोड़ा जा रहा, उनसे खेत के सीखा ताकि जो है वो मसाइल जो डेफिसिट आ रहे हैं वो कम किया जाए। एक एक चीज में आप देखिए, ये जोर में आती है, वरना जितनी नेचुरल रिसोर्सेज है वो असल जो है वो तमाम मुसलमानों के लिए है, उसका तो प्रॉफिट ले नहीं जा सकता। वो तो मुसलमानों का जो है गोया उसके ओनरशिप होती है, वो हुकूमत की नहीं होती। हाँ उसकी तहसील में जो खर्चा आ रहा है वो खर्चा लेते हैं, बाकी वो तो है ही मुसलमानों का। लेकिन हमारा हाल क्या है, हमारे यहाँ से पेट्रोल निकल रहा है, हमारे यहाँ से गैस निकल रही है, बिजली हम बना रहे हैं, लेकिन जो है उसका जो है कई गुना जो इस्तेमाल कर रहे हैं उससे 4 गुना ज्यादा हम जो है पे करें। बल्कि जो इधर उधर लोग चुरा देते हैं वो भी डाल देते हैं, जो पेई है जो बिजली चोरी हो रही है वो सही के ऊपर डाल देते हैं, उसे डिवाइड करके सारे इलाके में। तो ये जुर्म इस्तेसाल है जो होता है। तो इस तरह अगर आप सुनिए, एक तरीका है, आप इसके तरीके से समझा सकते हैं, लेकिन जब तक आप जो है वो कोई मैथमेटिकल या कोई कैलकुलेशन या कोई दलाइल के साथ बात नहीं करेंगे तो ऐसे लोगों का बैरियर नहीं क्रॉस हो सकता। आप कहेंगे कि उससे कुछ लोगों को फायदा होगा, लेकिन अक्सरियत का नुकसान होगा। बस सर आप दूर करें, यही हाल जुड़े का जुड़े में क्या होता है, यहाँ चांद सुबह निकल के बुराई बुराई क्या होती है, इसकी बुराई बिना ये मानता है और ये मानते हैं लोग रहने के लिए खाना खबर। अब जो माशरे की दौलत जो है वो फिक्स होती है, वो एक हाथ से दूसरे यूँ घूम रही है। थोड़ी बहुत प्रोडक्शन होती है, हमारी जो जयंती का हाल है वो हमें पता है कि क्या चीजिंग हो रही है। तो माशरे में दौलत जो है वो फिक्स होती है। अब आपने लगा दिया टिकट, लॉटरी टिकट फर्ज करें 100 रुपए का है, तो 100 रुपए का टिकट है, मुल्क की आबादी कितनी है ना
14 करोड़,
ठीक है। इसमें से फर्ज कर लें कि लेस देन 10% ने खरीद लिया, 1 करोड़ ने खरीद लिया, तो ये कितने हो गए 100 करोड़ रुपए जमा हो गया आपके पास। पहला प्राइस कितना है
2 करोड़ का,
फिर बंपर प्राइस रख दिया 2 करोड़ का, और उसके बाद जो कई जो है 100 और प्राइस रख दिया, वो दूसरा प्राइस कितना का है, वो 50 लाख का है,
1 करोड़ का
50 लाख के 2 रख दिए हमने, फिर 10-10 लाख की जो है वो
10 रख दिए,
इसी तरह फिर 50-50 हजार की कुछ रख दी है, 100 रख दिया, फिर सबको कैलकुलेट करें कितने हो गए
2 करोड़,
3 करोड़ और
4 करोड़,
चलिए बहुत कर लें 5 करोड़ कर लें, बाकी 5 निकाल दें कितने रह गए,
95 एक आदमी लेकर गए,
बाकी सारे सारा मुल्क जो है वो 100-100 रुपए गरीब हो गए। ठीक है, तो ये तो आपने कितने लोगों को फायदा हुआ, गिनती के चंद लोगों को फायदा हुआ, बाकी पूरे माशरे से पैसा किसके एक हाथ में आ गया, वो कहाँ जाता है, वो क्या हमारे माशरे में रहता है, ये जो पैसा कमाया फॉरन बैंक में चला गया फॉरन, तो आपका मुल्क जो है फॉरन जो है वो 93 करोड़ रुपए अलग हो गए माशरे से। ये हो रहा है, ये युवा मना है, जो इतने फायदा तो होता है बहुत कम लोगों को होता है, नुकसान बहुत सारों को होता है। अब वो छोटा छोटा नुकसान होता है महसूस नहीं करते, लेकिन जो है जब आप उसे सवाई सतह पर देखेंगे तो पूरा मुल्क 91 करोड़ रुपए से जो है बैंक में हम लोग, और वो हमारे दुश्मनों के बैंक में बना है, उससे वो मजीद पैसा बना और उन्हीं के बम जो है हमारे पास खोलने और उनके पैसे भी उनसे लेने, हमारी जो कुवैत में की है उसकी इराक में किया उसके पैसे भी मुसलमान ममालिक से वसूल किए और पैसा भी हमारे जिससे वो सारा काम किया, तो ये मसाइल। तो इस तरह अगर आप कोई समझाएंगे लॉजिकल तो ये बात जाएगी हिकमत के जुम्मे में, जो अक्ल से काम लेने वाले हैं जिनका बैरियर अकल है उन तक फिर आपको, अब थोड़ा तो उसका दिल नरम हो गया, अब जाए पुरानी आया, अब सुनाए हदीस की ये सूर क्यों खबर खबासत है। नेक इंसान हो ही नहीं सकता अगर मुसलमान हो, एक दूसरे इंसान को इस एहसास का अंदाजा ही नहीं है माशे का, ना कोई चीनी नहीं है उसकी, ना इसे बुरा समझता है, एक मुसलमान को अंदाजा है कि इज्तमाही नुकसान है, इसलिए वो अपना जाती फायदा छोड़ने के लिए तैयार हो जाता है। तो उससे ज्यादा नहीं कौन होगा जो अपनी कुर्बानी दे रहा है माशे की जो है वो बनाई दे, फिर आप बात रखेंगे तो ये बेहतर होगा। वाद और नसीहत की तो बहुत सारी मिसालें मौजूद हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी इस तरह के मामलात किए, आपने लोगों को समझाया। भी तुम्हारे तीन भाई, एक भाई वो है जो सांस के साथ ही जैसे ही मौत आती है सांस छोड़ देता है, और ये भाई कौन है, ये मान है। फिर दूसरा भाई है जो कब्र तक साथ रहता है, रोता है पीटता है कब्र तक पहुंचाता है, फिर कब्र से जाकर उसका भी साथ छूट जाता है, ये कौन सा भाई भाई, ये रिश्तेदार। और तीसरा भाई वो है जो जिंदगी में भी साथ था कब्र में भी साथ होगा आखिर में भी साथ होगा, ये कौन सा भाई, ये आमान। तो ये जो है ये इस तरह से भी अंदाजी आवाज के है नसीहत है। कुरान ने ये तीनों चीजें मौजूद दलायत में वो आयतें आप ढूंढने जिनमें दलायत है आप वो रखें, और ये आयतें भी हैं जिसके जज्बाती मामले हैं जो इस तरह का जो है जिससे आप गफलत के लोगों को निकालेंगे, तो बेस तो आपका कुरान होगा, लेकिन जो आपका सिलेक्शन होगा कि कौन सी आयतों से मैंने आगाज करना है वो आपने अपने जिससे दावत दे रहे हैं उसके हिसाब से जज करना है। तीसरा मुजाहदा है इसकी एक जो बिल्कुल माजी करीब में मिसाल है वो जनाब जिला मुजफ्फरनगर का एक कस्बा है ईराना, वहाँ से मौलाना रहमतुल्लाह ईरानवी उनके दौर में तकरीबन 19वीं सदी का बिल्कुल आवाज आप कह लें, तो सेंडर एक पादरी था बहुत मशहूर, बल्कि कुछ इस तरह की बात थी कि इंडिया के अंदर जो ईसाई ने जितनी काम कर रही थी उन्होंने अंदाजा लगाया कि मुसलमानों को अपनी मजहब से कोई जो है वो ज्यादा लगाव महसूस नहीं होता, सब ढीला पड़ा हुआ मामला, तो उन्होंने ये बात तय की जब खुल कर जो ईसाइयत की तब्दील की जाए, कोई डरा नहीं जाए, कोई छुपा के नहीं रखा जाए। हालत यहाँ तक आ गई कि दिल्ली मस्जिद की सीढ़ियों में खड़े हो गए ईसाई मुबल्लिगीन अपनी ईसाइयत का प्रचार करने लगे मस्जिदों की दहलीजों में। तो उस वक्त जो है किताब लिखी थी ये पादरी सैंडर ने, और किताब का नाम था मीज़ानुल हक, उसमें जो है इसने कई तरह की बेशुमार का नाम उठा लिया इस्लाम के खिलाफ, ये है ये खराबी है ये गलती है। तो उसके जवाब में थे मौलाना रहमतुल्लाह की यानी रहमतुल्लाह ने एक किताब लिखी इजहार हक, उन्होंने लिखी थी मीज़ान हक, उन्होंने लिखी इजहार हक, फिर उसका जवाब दिया मशहूर, और यही किताब है जो हाथ लगी है अहमद इजाज साहब, वो अपनी स्टोरी सुनाते हैं कि वो एक जो है जैसे ग्रॉसरी शॉप पे कहीं काम करते थे, और करीब ही जो है ईसाई मिशनरियों का स्कूल था जहाँ पे वो मिशनरी आते हुए तालीम हासिल करते, तो कहते थे वो आके उनसे तरह तरह के सवाल करते इस्लाम के बारे में, बड़े परेशान हैं अहमद इजाज साहब की क्या जवाब, और वो जो वहाँ से स्टूडेंट सीख कर आते थे उनकी दुकान पे जो है ये मुलाजिम से दुकान पे तो चीज भी खरीदे हैं, साथ साथ उन्हें पता था ये मुसलमान है, तो वो अब जो है तेरे तेरे इस तरह की बातें जो उनसे करते, تو کہہ رہے یہ کتاب میرے ہاتھ لگی اور پھر پتا چلا کہ یہ تو ان میں کچھ بھی نہیں ہے عیسائیوں میں، ان کے اندر جو خرابیاں ہیں، جو ان کی کتابوں میں کمزوریاں ہیں، جو انسانی ہاتھ کی وجہ سے جو بڑے بڑے سائنٹیفک فیکٹس کے خلاف ان کی باتیں، تو وہاں سے وہ پھر احمد شہزاد بنے اس کتاب کو پڑھ، اور پھر وہ تو بے شمار واقعات ہیں. ایک واقعہ احمد شہزاد صاحب نے جو ہے وہ سنا رہے تھے، میں ان کا بیان سن رہا تھا.
سفر نگر میں، مظفر نگر میں، رحمۃ اللہ ایران ایرانی ہے یہاں تیار
کیرانا نام ہے علاقے کا، تو وہیں سے کیران بھی نام ہے. تو وہ احمد ایجاد جو ہے وہ ایک لطیفی کتاب ہے وہ سنا رہے تھے اپنے لیکچر میں. انہوں نے کہا کہ ایک دفعہ جو ہے اسی طرح کا مناظرہ ہو رہا تھا، ایک عیسائی پادری تھا دوسرے ایک مولانا صاحب سے، وہ عیسائی پادری اتنا جو ہے وہ چڑھا ہوا تھا کہ بہت لوگ پریشان تھے، تو کافی ڈھونڈ ڈھلاد کی جو ہے وہ مسلمانوں نے ایک مولوی صاحب کو بلایا کہ بھائی آپ بات کریں ان سے. تو اب بات شروع ہوئی تو وہ پادری نے پوچھا کہ آپ کے رسول کہاں ہیں؟ مولوی صاحب نے کہا اللہ کے پاس ہے. میں نے کہا اچھا آپ کے رسول کہاں تھے جب ان کے نواسے جو ہے وہ کربلا کے میدان میں اتنی بری طرح بےجردی کے ساتھ شہید کی جا رہے تھے؟ تو کہا کہ وہ اللہ کے پاس تھے. کہا کہ اللہ کے پاس تھے تو انہوں نے اللہ سے کیوں نہیں کہا کہ میرا نواسا قتل ہو رہا ہے اسے بچاؤ؟ کہ اللہ نے اپنے رسول کی بات نہیں سنی جبکہ وہ اس کی بات مولوی صاحب خاموش ہو گئے. اور پادری صاحب جو ہے وہ ان کی گویا کی جیت ہونے لگی، وہ انہیں اکسانے لگی کہ بولے خاموش ہوں گے جواب. تو مولوی صاحب نے جواب دیا کہ اللہ تعالیٰ انہوں نے بلکہ مولوی صاحب نے کہا نہیں، انہوں نے سوال کیا تھا، ہمارے رسول نے جو ہے وہ اللہ سے کہا تھا کہ میرا نواز سے اس طرح مارا جائے. تو پادری نے کہا کہ کیا جواب دیا اللہ تعالیٰ؟ تو مولوی صاحب نے کہا کہ اللہ تعالیٰ رونے لگے. پادری نے کہا کس کی بات کر رہے ہیں آپ، اللہ تعالیٰ رونے لگے؟ مولوی صاحب نے کہا ہاں اللہ تعالیٰ نے رو کر کہا کہ میں اپنے بیٹی کو نہیں بچا سکا تو تمہارے نوازے کو کیسے بچاؤں؟ عیسائیوں کا عقیدہ ہے کہ حضرت عیسیٰ علیہ السلام جو ہے وہ اللہ کے بیٹے ہیں. اب یہاں کوئی لاجک نہیں ہے، کوئی جو ہے وہ دین کا بس منظر نہیں ہے، بس ترکی بترکی جواب. تو یہ طریقہ اسلام ہو جاتا ہے، اس میں کوئی حکمت نہیں ہے، کوئی جنسر آواز نہیں ہے، جیسی بات آ رہی ہے ویسے جواب دے کر اسے خاموش کرانا مطلوب ہو. لیکن اس میں احتیاط یہ ہے کہ یہ احسن طریقے سے دروازہ باتوں کا کھلا جائے. آپ نے جو ہے 10-15 منٹ ایک صاحب سے بات کی، اب آپ کو نظر آ رہا ہے ان کا موڈ نہیں ہے، آپ کی بات کی وہ قائم نہیں ہوئی، آپ نے جو بھی کوشش کی ان کا دل مائل نہیں ہوا. تو اب یہ کہنا کہ یار تم تو ہو ہی تمہیں نہیں سمجھ جائے گا، تم تو سمجھنے کے لیے تیار ہی نہیں ہو، دنیا میں رنگ گئے ہو اور دنیا میں پڑے ہوئے ہو، دین کی تمہیں کوئی خبر نہیں ہے، تمہارا یہاں پہ بھی جلیل و خوار ہو کے وہاں پہ بھی دولت میں جڑو گے. میں تو اپنی بات پوری کر دی دفعہ ہو جائے گا، ایک یہ طریقہ. دوسرا یہ ہوتا ہے کہ آپ کہیں کہ بھائی میں جو تمہیں ابھی اپنی بات نہیں سمجھا سک رہا، اپنے اوپر بلیم دے دیں کہ میں نے کوشش کی لیکن میں سمجھا نہیں پا رہا جو اپنے پر، ان شاء اللہ پھر موقع ہوگا پھر بیٹھے ان کے پاس. یہ احسن طریقہ، تو ایسا طریقہ ہے جس سے گیٹ سوپر ہے تاکہ دوبارہ کمیونیکیشن جو ہے وہ ہوتی ہے. تو یہ مجادلہ ہے، سن میں آ جاتا ہے. یہاں تک کوئی سوال؟
کتاب
کا نام ہم نے بتایا اور یہ ہمارا کہتے ہیں اپنے ہنسنے کے ساتھ مل جائے گی کتاب کے نام سے. اچھا چلیں جی، سوال شاید ہے، سوال لے لیتے پھر آگے بڑھتے ہیں. ایک کل بھی ہماری چینل سے ایک سوال تھا تو آنسر ہونے سے رہ گیا تھا. ان کا سوال یہ تھا کہ وہ نامسلم ہیں، اب جب وہ لوگوں سے بات کرتے ہیں دین کی تو وہ انہیں پرانی زندگی یاد دلاتا ہوں کہ پہلے تم بھی تو یہی کرتے تھے. تو اس کا جواب یہ کہ آدمی میں اگر واقعی ایمان اور عمل والی تبدیلی آئی ہو تو ایکسیپٹ کرے کہ ہاں پہلے میں ایسا کرتا تھا، اسے انکار نہیں، اور پھر ساتھ ساتھ ندامت کا بھی اظہار کرے کہ اس وقت مجھے معلوم ہی نہیں تھا وہ واقعی مجھ سے جہادت ہوتی غلطی ہوئی، اب میں ایسا نہیں کرتا، اب میں سمجھتا ہوں کہ یہ بات ہے، تو جو حقیقت ہے اس کا اظہار کرے، کیونکہ واقعی تبدیلی ہے لوگ ایسے محسوس کرتے ہیں۔ کچھ ہے ربانیت یعنی صوفیزم کا اسلام میں کوئی کانسیپٹ نہیں ہے، قرآن بھی اس کو منع کرتا ہے، تو صوفیہ کا ہونا یا ان کی تبدیل یا ان کا کردار، اس کے بارے میں ماں وضاحت کرنا ہے۔ وہ انہوں نے وہ جو ہے وہ عبداللہ بن مبارک رحمۃ اللہ علیہ کا قول بھی نقل کیا ہے کہ دین کو نہیں بگاڑا مگر بادشاہوں نے، اس کے مائکوں نے اور صوفیہ نے۔ ربانیت اور صوفیت الگ الگ ہیں یا ایک ہی چیز ہے؟ اصل میں یہ بات ہمیں سمجھنی چاہیے کہ صوفیہ کرام ہی بڑا ذریعہ بنے سب کانٹیننٹ میں اسلام پھیلانے کا۔ یہ بات صحیح ہے کہ شروع میں اسلام سے واقعیت اس کانٹیننٹ میں ہو گئی تھی عرب تاجروں کی وجہ سے، پھر جو ہے وہ محمد بن قاسم رحمۃ اللہ علیہ جب آئے جب بھی اسلام آیا، لیکن یہاں جو قربانیاں دے کر اور جس طرح رہ کر جو ہے وہ تبلیغ کا کام کیا وہ صوفیہ کرام نے کام کیا۔ اب یہ بات آپ کی صحیح ہے، دین میں وہ تقسیم نہیں ہے کہ ایک گروہ ادھر چلا جائے ایک ادھر چلا جائے اور حکمران کوئی اور ہو جائے، اور رہبانیت اور صوفیزم میں فرق ہے۔ رہبانیت تک کی دنیا ہے، دنیا تک کر دینا، دنیا چھوڑ دینا، شادی نہیں کرنا، اور جو ہے دنیا سے بیزاری کا اظہار کرنا، جنگلوں میں نکل کر جو ہے وہ خدا کو یاد کرنا۔ اس لیے وہ کتاب ایک لکھی ہے یوسف اسلام یوسف سلیم چشتی صاحب نے، کہ اسلامی تصوف میں غیر اسلامی طریقوں کی آمیزش، وہ بہت اس آپ کا جو سوال ہے اسے بہت مزاج سے بیان کرتے ہیں۔ اسلام میں بھی روحانیت ہے، لیکن وہ وہی طریقے ہونے چاہیے جو نبی اکرم صلی اللہ علیہ وسلم کے تھے، صحابہ کرام تھے، اس میں کچھ غیر اسلامی طریقوں کی بھی آمیزش ہوگی، وہ ہمیں علیحدہ کرنا چاہیے۔ ظاہر ہے تک کہ دنیا تو اسلام نہیں سکھاتا، اسی معاشرے میں رہنا ہے اور جو ہے وہ جو ہے گھر بار بھی کرانا ہے، شادی بھی کرنی ہے اور جو ہے دین کا کام بھی کرنا ہے، ظاہر ہے تک کہ دنیا نہیں۔ صوفیہ میں سے اکثریت جو ہے ان کی وہ گھر بار والی بھی تھی، لیکن وہ بہت مختصر تھا، بہرحال کیونکہ ہندو ذہن جو ہے کلچر کی عادت ہے اور اسے انہوں نے بڑی اچھی طرح جو ہے وہ اسے پینیٹریٹ کیا اور یہ اظہار کیا کہ وہ دنیا دار نہیں ہے، ان کا دنیا سے کوئی چیز مطلوب نہیں ہے، اس لیے انہیں وہ سارے کام کرنے پڑے۔
ایک چیز جی، آپ اس کو آپ تبلیغ کو مباہلا اور ناظرہ
قرآن میں تو یہ تین سطح بیان ہیں، مناظرہ جو ہے وہ جو آج کل مناظرہ ہو گیا وہ تو بہت ہی خوشگواری چیز ہو گیا نا، مباہلہ جو ہے وہ جب کہ میدان میں سب جمع ہو جاتے تھے، اگر کوئی ڈیسیجن نہیں ہو ہمارا کہ کون لائق ہے تو پھر دعا کی جاتی تھی کہ جو حق ہے اس پر اللہ کی رحمت ہو اور جو جھوٹا ہے اس پر اللہ کی لعنت ہو، مباہلہ جی قرآن کا ذکر ہے، قرآن میں ذکر ہے، وہاں عیسائیوں کا ایک وقت آیا اس سے دعوت دی گئی کہ اگر نہیں سمجھے تو آ کر ہمارے لیے ان کی لیے، تو یہ ہے مجادلہ جو ہے وہ جداد میں نکلا ہے، بحث کرنا، مباحثہ کرنا، لیکن صاحب نے اصل نظر آئے کہ بہترین طریقے سے اس میں کوئی برائی کا پہلے نہ ہو، گالا گلوز نہ ہو، ٹھیک ہے، لڑائی جھگڑا نہ ہو۔ مناظرہ جو ہم کرتے ہیں اس میں پھر وہ ذرا اس سے ذرا سختی آ جاتی ہے، اپنے آپ کو پروف کرنے کے لیے اس کی جو ہے جو مجھے آدمیاں رکے ہیں جاتی ہیں، تو یہ تھوڑا سا ڈفرنس ہے۔ اور دیکھیں گے کیا ڈکشنری میں اس کی میننگ دیکھیں، مجادلہ
مناظرہ کا کوئی کنسیپٹ نہیں ہے،
مناظرہ بھی اصل میں اسے کہہ دیا جاتا ہے، مجادلہ کو عمومی جو لفظ استعمال کیا جاتا ہے، مجادلہ تو وہی لوگ واقع ہیں جو قرآن پڑھ لیں یا اس کا ترجمہ سنیں، عام طور پر اسی کو جو ہے وہ یہ مناظرہ کہتے ہیں، مجادلہ ہی کا ایک طریقہ ہے، دونوں آگے دونوں نے اپنی اپنی بات رکھی، عوام سن رہی ہے، वो देखती है कौन वाकई सही बात कर रहा है, कौन कहाँ पर लग रहा है, इसकी क्या मौकफ है, इसके पास कितने दलाइल मौजूद है। जज तो पब्लिक होती है, वो दोनों आकर ध्यान कर देते हैं। अहमद इजाद का जो तरीका है वाकई
है, लीग में कोई ऐसी मिसाल है कि जहाँ पे मुजाहरा से कोई चीज ना हुआ हो और फिर मुबादला की तरफ।
मेरे में नहीं, बस कुरान की वो जो है ईसाइयों वाला मामला, बस वही है। उसमें नहीं है किसी से
सुना है कि जो सेना हो मिर्जा गुलाम अहमद,
अच्छा
उनको वो बोलना से अमृतसर के बुखारी वो जी
अच्छा सुनी है वो।
फिर जो इसकी गुलाम अहमद की डेथ हुई उसी सिलसिले की एक कड़ी है।
अच्छा
जिस तरह उसकी डेथ हुई
मुबाहला यही होता है, उसमें जो है वो आपस में दलाइल से बात नहीं होती, बस जो है वो दुआ की जाती है अल्लाह की जो सत्य है वो जो है उसके साथ भलाई हो और झूठा उस पर लाना, तो वो लानत का एक अंदाज है मुबाहला के नाम। यहाँ पर जो दावती लेवल है उसमें मुबाहला कैसे करेंगे, दावत तो आप लोगों को दावत करने के लिए दे रहे हैं, वो जैसे यहाँ पुरानी आयत में बताया। और जरा इसी तरह जिस तरह हमने ये समझा कि दावत की तीन सतहें हैं, इसी तरह अमर बिन मारूफ नहीं अमर मुनकर की भी सतह। और पहले तो मुस्लिम शरीफ की रिवायत देखने आपके लिए, जिस तरह अमर बिन मारूफ की अहमियत है उससे ज्यादा ही जो है आपको स्ट्रेस मिलेगा कुरान और हदीस में नहीं अमर मुनकर का, बुराई से रोकना। अमर बिन मारूफ क्या होता है, भलाई का हुक्म देना, ये निस्बतन आसान होता है। और नहीं अमर मुनकर बुराइयों से रोकना, इसमें जो है मुखालफत होगी। अब एक आदमी है आप उससे कहें भी अल्लाह का जिक्र किया करो, तो नमाज में पढ़ के नमाज किया पढ़ा करो, अल्लाह के रसूल पे जरूर भेजा करो जो है, तो अब वो क्या कहेगा, ठीक है जी कर लो मैं इंशाल्लाह। लेकिन आप उससे कहें भाई ये तुम्हारा कारोबार चाहिए ये छोड़ दो, ये फलाने को परेशान करना छोड़ दो, उसका माल तुमने जो है वो हथियार में उसे दे दो, तो अब वो खुश नहीं होगा उस तरह। आप कहें कि ये खराबी मैं देख रहा हूँ तुम्हारे अंदर, तो ये जो है जब नेगेटिव कोई चीज पॉइंट आउट कराई जाती है तो उस पर लोग खुश नहीं होते। तो यहाँ पे ज्यादातर स्ट्रेस जो है वो अमूमन बाज दफा दिया जाता है जिसे कमर में मारूफ किया जाए ताकि रेजिस्टेंस का काम आगे बढ़ सके। लेकिन हम जब कुरान और हदीस में देखते हैं तो वहां पर ये नहीं अन मुनकर ज्यादा नजर आता है, क्योंकि अगर नहीं होगा तो कौम बिगड़ती जाती है और लोग नहीं पाते थे। आहिस्ता आहिस्ता बुराई पहले सबको लग रहा होता है ये बुराई है, और अगर जो है वो अहले मजहब अहले दीन जो है उसे बुराई को रोके तो सब उससे मुताबिक होते और वो बात गलत नहीं लगती, बात सही लगती है कि ये वाकई बुराई है और ये रोके। लेकिन अगर वो रोकना छोड़ दें बुराई से तो माशरे में आहिस्ता आहिस्ता बुराई की बुराई होना खत्म हो जाता है। जैसे हमारे माशरे में अब ड्रामे गाने जो है वो इतने आम हो गए कि हमारे बच्चों से कहें कि ड्रामा देखना बुरा होता है उसके लिए क्या सरप्राइज हो, गाना सुनना जो है बुरा होता है वो सरप्राइज होगा कि कैसी बात कह रहे हैं, क्योंकि इतना आम हो गया है अमूमन अब लोग कह नहीं रहे उसे बुरा, तो बुराई आहिस्ता आहिस्ता मालूम हो जाए, इसलिए उसे रोकना जो है इसकी अहमियत ज्यादा बुराई मतलब वो फैलती जाती है। तो अब यहाँ मुस्लिम शरीफ की रिवायत में तीन जो है सतहें बताई गई हैं, नहीं है मुनकर की। फरमाया मन जो आम इनकुम मुनकर पर योगी नदी, पहली बात तो ये तुमने से जो कोई किसी बुराई को देखे उसे अपने हाथ से बदल दे, हुक्म है हमारे कहते हैं बुराई नजर आए उसे नहीं कर दो अपने आप। फिर ये क्योंकि बहुत बड़ा टास्क है तो जो है बार दफा ऐसा हो नहीं सकता, इतनी बड़ी बड़ी बुराइयां मुल्क में हकूमती गैरुल्लाह की हो रही है, तो अब फिर आगे जो है आपके रुख्सत दी गई निशानी, अगर इसकी किताब नहीं रखते कि हाथ से बदलने की ताकत नहीं है तो फिर अपनी जबान से उसे बदल दो। जबान से बदलना क्या होता है कि गलत को कहा जाए या गलत है, ठीक है। और फिर फरमाया इल्लम यस्तति, अगर इसकी भी किताब नहीं है जबान भी नहीं ला सकते, ऐसा मुश्किल हालात है, इतना जबर है, इतना जुल्म है कि बुराई को जबान से भी बुरा नहीं कह सकते, तो फरमाया तो फिर अपने दिल से उसे बदल दो। दिल से सोचते रहो जी यूं से नहीं है ये सही था, उसे बदलता रहे आपके दिल से कि ये तरीके जो है यूं होने चाहिए, ये इस तरह होना चाहिए। یعنی دل سے تبدیل کرنا. پھر فرمایا وزاج کا اضعف الایمان، اور یہ ایمان کا کمزور ترین اس کا دل سے بدلنا، دل سے برا سمجھنا. اس کا ترجمہ کر دیا جاتا ہے کہ جب برائی کو دیکھو تو ہاتھ سے روک دو، ہاتھ سے نہیں روک سکتے تو زبان سے برا کہو، اور زبان سے بھی برا نہیں کہہ سکتے تو دل میں برا سمجھو. یہ ترجمانی ہے، ترجمہ جو ہے وہ وہی ہے کہ بدل دو، ہاتھ سے بدل دو برائی کو، ورنہ زبان سے تبدیل کر دو، ورنہ دل سے بدل دو. اور آگے فرمایا کہ یہ ایمان کا کم ترین درجہ. ایک اور عزیز کے الفاظ ہیں وَلَيْسَ وَلَا ذَلِكَ مِنَ الْإِيمَانِ حَبَّةُ خَرْدَلٍ، اس کے بعد تو دل میں ایمان جو ہے وہ رائی کے دانے کے برابر بھی نہیں. اگر دل میں برائی جو ہے برائی محسوس نہیں ہو رہی تو ایمان ہے ہی نہیں سکتا، زبان ہلا رہے ایمان حقیقی نہیں ہے کہ رائی کے دانے کے برابر بھی ایمان نہ سکے. تو یہ پھر آپ تین درجے، البتہ اس میں بھی ترتیب ہے. کچھ ہوتی ہیں ایسی خرابیاں جن کا تعلق انسان کی اپنی شخصیت سے ہوتا ہے، تو آپ وہی محفل میں نہیں کہیں گے بھائی یہ تم نے دسوں سے اوپر نہیں کیا، یا چلے کوئی اس کا معاملات کا مسئلہ ہے، کسی کو اس نے قرض دیا ہوا ادا نہیں کر رہا، تو آپ سب بھری محفل میں اسے ڈوبنا شروع ہو جائیں تو وہ مناسب نہیں ہوتا. اس کا بھی طریقہ یہ کہ آپ انڈیویجولی اس سے ملیں، علیحدہ سے ملیں، علیحدہ علیحدگی اسے سمجھائیں، اسے بتائیں بھائی یہ تم نے بنانے کے سامان تو لے لیا، پیسے دیے نہیں اسے، وہ دو کتنا پریشان کرو گے. اور اگر اچھے نہیں مان رہا تو پھر ایسے لوگوں سے بات کی جائے جس کا اس پہ انفلوئنس ہے، اس کے والدین سے بات ہوگی، اس کے اساتذہ سے بات ہوگی، اور ایسے لوگ معاشرے میں معاملے میں جو ہے صاحب حیثیت ہیں شدت کرتا ہے ان سے بات کر لیں. لیکن وہ جو متعدی بیماریاں ہوتی ہیں، بعض ایسی ہوتی ہیں جو لگنے والی جو ہے بیماریاں ہوتی ہیں، ان کا پھر کھل کر اعلان بھی کیا جا سکتا ہے. ایک دکاندار ہے جو چیٹر، وہ جو ہے ایک نمبر کی قیمت لیتا ہے دو نمبر کا مال دیتا ہے، تو اسے بتایا جا سکتا ہے بھائی وہاں جو ہے وہاں سے نہ لینا، وہ تو دو نمبر کا کام کر رہا ہے، پلانے اسکول میں بچوں کو نہ ڈالنا، وہاں جو ہے وہ عیسائی مذہب کی چھپا کے تبلیغ ہو رہی ہے. اب یہ انڈیویجول نہیں ہوگا، یہ خود کل کے ہوگا. وہ بیماریاں جو چھوٹ کے طریقے سے معاشرے میں پھیلنے کا جن کا امکان ہے، انہیں تو ادانیاں جو ہے ان کا روک کیا جائے، اور وہ برائیاں جو انڈیویجول تک ہیں تو وہاں پہ پھر علیحدگی میں اسے سمجھایا جائے. اسی طرح سے بڑی، یہ تو میں چھوٹی چھوٹی مثالیں نہیں، بڑی بڑی جو ہے وہ منکرات ہمارے معاشرے میں، سودی کاروبار عام ہے، فحاشی کے مختلف نئے نئے جو ہے ذرائع چلتے جا رہے ہیں، عام آدمی کو پتہ نہیں ہوتا، وہ سمجھتا ہے بڑا انفارمیٹو ٹیکنالوجی ہے، اس کے اندر جو انفارمیشن ٹیکنالوجی میں ہو رہا ہے وہ جو ہے وہ اتنا حد سے نکل گیا کہ پتہ نہیں چلتا. یہاں تک کہ ایک دفعہ ایک صاحب میرے پاس آئے، ان کا تعلق یہ انفارمیشن ٹیکنالوجی سے تھا، اور کمپیوٹر ہمارے پاس بھی ہوتے ہیں، سی پی یو کے اوپر قرآن رکھا ہوا، انہوں نے کہا یہ قرآن کی بے حرمتی ہے آپ نے اس کے اوپر رکھا ہے، تو آپ اس کا پس منظر سوچ سکتے ہیں کہ انہوں نے ایسا کیوں کہا، حالانکہ کمپیوٹر ہم تو قرآن ہی پڑھنے کے لیے استعمال کریں. لیکن اس میڈیا کا اتنا برا جو ہے یوز کیا گیا کہ اس سے کسی اچھائی کا جو ہے وہ تصور ہی وابستہ نہیں رکھا لوگوں، وہ سمجھتے ہیں کہ یہ قابل ہی نہیں ہے کہ قرآن جو ہے اس کے ساتھ جو اس کی نسبت ہوتی طرح. تو یہ ہر طرح کی برائیاں ہیں، تو یہ انذار کا پہلو جو ہے یہ اس کی اہمیت بڑھ جاتی ہے. جب معاشرہ بگڑا ہوا تو بازار کیا جائے برائی کو برا کہا جائے، اس پہ روکنے کی کوشش کی جائے. جناب وقت ہو جائے ہمارا جی سوال لے لیتے ہیں سر، سیدھا
آپ نے
نہیں، وہی میں کہنا ہوگا متعدی مرض ہے جس سے دوسروں کی نقصان کا بچہ ہے وہ قیمت میں نہیں آتی، انفرادی کوئی غلطی ہے وہ قیمت میں آتی، انفرادی کوئی آپ بات اس کی بات کریں. اب وہ پورے معاشرے کے لیے کچھ لوگ ہیں جو فرضہ فروشی کا کام کر رہے ہیں، بچوں کو پکڑ پکڑ کر لے جا رہا، آپ اس کو فرضہ فروشی کریں گے تو معاشرے کو چلی نقصان. ایک آدمی اپنے گھر میں جو ہے وہ جو ہے آپ کہیں کہ آپ جاری نوٹ چھاپ رہے ہیں تو آپ اس کا جو ہے وہ فرضہ فروشی نہیں کریں گے، اسے ایکسپوز کریں گے، اس کی وجہ سے معاشرے میں نقصان کا خطرہ ہے. دیکھیں انڈیویجول کمی ہے، ایک آدمی کو جھوٹ بولنے کی عادت ہے، ایک آدمی جیون کرتا رہتا ہے، اب آپ اس کے باقی جگہ نہیں خراب رہیں گے، جو ہے باپ نیبت کرتا ہے میں نے یہ بات کہی تھی اس نے وہاں لگا دی صبح کو، یہ بات کرنی بنا ہے، اب اسے آپ انڈیویجولی جاتے ہیں اسے سمجھیں. ٹھیک ہے جی. سبحانہ کتاب اللہ کبھی حدیقہ نجر و دائیہ بگناتا سب شروع کا جاری کا